नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको गौरा द खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल।
हामी समग्र झापाको विकास निर्माणको अवस्था, नेकपा एमाले अहिले चलाइरहेको मिसन ग्रासरुट अभियान कसरी सञ्चालन भइरहेको छ र यो अभियान के हो भन्ने सन्दर्भमा आजको अङ्कमा नेकपा एमाले झापाका अध्यक्ष तथा संविधान सभाका सभासद गौरा तहमा लामो समय जनप्रतिनिधिको रूपमा जनपक्षीय कालदेखि त्यहाँको नेतृत्व गर्दै आउनुहुने नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीसँग कुराकानी गर्न गइरहेका छौँ र उहाँसँग आज समग्र झापाको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी गर्नेछौँ। देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमहरूका बारेमा पनि कुराकानी गर्नेछौँ। कार्यक्रममा स्वागत छ अध्यक्षज्यू यहाँलाई।
धन्यवाद।
अहिले सबैभन्दा सुरु गरौँ यो मिसन ग्रासरुट अभियानबाट। यो अभियान के का लागि किन सञ्चालन गरिँदैछ र कसरी अगाडि बढ्दैछ?
पहिलो त नेकपा एमाले कार्यकर्तामा आधारित कार्यकर्ता बेस पार्टी र नेकपा एमालेका 7-8 लाख कार्यकर्ताहरूको अवस्था के छ, किनभने लामो समय ग्याप भएको छ, नेतृत्व कार्यकर्ता पङ्क्तिसँग साक्षात्कार नगरेको र नेतृत्वले पनि कार्यकर्तासम्म पुगेर साक्षात्कार गर्नुपर्छ र कार्यकर्ताले नेतृत्वप्रति नेतृत्वले गर्नुपर्ने काम कार्यका सन्दर्भमा कुनै कमी कमजोरी भयो भने कमी कमजोरीको बारेमा सुझाव दिन पाउनु पर्दछ। त्यहाँका जीवनशैली, त्यहाँका चाहिँ कार्यशैलीहरू कस्ता छन् त्यो कुरा कार्यकर्ताबाट, जनताबाट आउनु अनिवार्य हुन्छ। त्यसकारण हामीले, हाम्रो पार्टीले अहिले मात्रै होइन, कहिले सुदृढीकरण भन्ने, कहिले के भन्ने, हामी यो पार्टीको एउटा निरन्तर कार्यक्रमभित्र हो र अहिले हामी चाहिँ तलसम्म पुग्नुपर्छ भनेको रुखको लाई सप्रिनको लागि जरा आवश्यक हुन्छ। त्यो जरा बलियो भयो भने मात्रै रुख ठुलो हुन्छ, बलियो हुन्छ, त्यसले शीतलता चारा चाहिँ दिन सक्छ भने जस्तै पार्टीको पनि जरा भनेको चाहिँ एकदम ग्रास लेभलको कार्यकर्ता हो। त्यस मानेमा मिसन ग्रासरुट भन्ने अर्थ त्यो हो, हामी तलसम्म पुगेर कार्यकर्तालाई सुदृढ गर्ने, कार्यकर्ताका विचार सुनेर नेतृत्व पनि सुदृढ हुने र सुदृढीकरण गर्ने, होइन शुद्धिकरण र सुदृढीकरण, होइन यस ढङ्गबाट गरेर हामीले पार्टीलाई नयाँ दिशाबाट अगाडि बढ्छ, नयाँ गतिबाट अगाडि बढ्नुपर्छ। हामीमा रहेका कमी कमजोरी केही छन् तलबाट भन्यो भने त्यसलाई हामीले पखाल्नु पऱ्यो, धोइ पखाली गर्नु पऱ्यो। तल्लो पङ्क्ति के भन्छ त, नेकपा एमालेको नेतृत्व पङ्क्तिसँग कस्तो कुरा गर्छ त, अहिलेसम्मका गतिविधिले तल के प्रभाव परेको छ त, होइन हामी सत्तामा पनि बस्यौँ, प्रतिपक्ष सानो बस्यौँ, होइन भर्खरै सत्ताबाट बाहिर बसेका छौँ, होइन कसरी हेरिरहेका छन् त, होइन त्यो केन्द्रमा कुरा होस्, त्यो प्रदेशको कुरा होस्, त्यो स्थानीय सरकारको कुरा होस् र जनताको माग के छ त, अपेक्षा के छ त भन्ने कुरा यसबाट कार्यकर्ता पङ्क्तिबाट आएको कुरा नै जनताको अपेक्षा हुन्छ के छ त भन्ने कुरा बुझ्न पाइन्छ र त्यसले हामीले सचिनु पर्ने, नेतृत्व सचिनु पर्ने भए अथवा पार्टीले नयाँ नीतिका साथ पार्टी पङ्क्तिलाई अगाडि बढाउन मद्दत पुर्याउनु पर्छ अथवा नयाँ ढङ्गले जानुपर्छ भन्ने कुरा पनि तलबाट आएको फिडब्याकको आधारमा हामीलाई अगाडि बढ्न सजिलो हुन्छ र पार्टीलाई हामी नेता कार्यकर्ता बिचमा एउटा इन्ट्याक राख्छौँ, एउटा सौहार्दता प्रदान गर्छौँ, नेता भेट्दै नभेटिने, सुन देख्नै नपाइने खालको परिस्थितिको हामी अन्त्य गर्छौँ र ती सुझावलाई बोकेर हामी पार्टीलाई एउटा चाहिँ काहीँ केही कुरा रहे पनि त्यसलाई हामी क्लियर गरेर जान्छौँ अथवा एउटा ढङ्गले भन्नुपर्दा हामी पार्टीको चाहिँ जीवनलाई होल बडी चेकअप गर्छौँ अथवा एक्सरे गर्छौँ र त्यसबाट हामी देखिएका कमी कमजोरीलाई हामी हटाएर क्लिन साथ हामी एकदम अगाडि बढ्छौँ, अब आइन्दा त्यो खालका कमजोरी नदोहोऱ्याउने गरी अगाडि बढ्छौँ, यदि त्यसो देखियो खण्डमा। त्यही कारणले यो चाहिँ अन्तर्घुलन गरेर जाँदा मात्रै अपनत्व सिर्जना हुन्छ, त्यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने कुरा नै महत्त्वपूर्ण विषय हो। अर्को वैचारिक रूपले पनि हाम्रो पङ्क्तिलाई सुदृढ गर्ने, यो खालि शुद्धिकरण भन्ने कुरामा त्यो सबै कुरा पऱ्यो, सुदृढ भन्ने कुरामा सबै कुरा पऱ्यो। अहिले हामी 3 खालका कार्यकर्ताले भरिएको नेकपा एमाले छ, एउटा पुरानो स्कुलमा चलिरहेको नेकपा एमाले, एउटा कम्युनिस्ट पार्टीबाटै विभिन्न अर्कै स्कुलिङबाट आएको नेकपा एमाले, एउटा भिन्न विचार, यो कम्युनिस्ट विचार होइन, होइन अर्कै खालको विचार भएको, अब डेमोक्रेटबाट अथवा अलिक पुँजीवादी सोच चिन्तन बिचबाट बनिएको पार्टीबाट पनि हाम्रो मान्छे यहाँ पार्टी प्रवेश गरेर आउनुभएको छ। भनेपछि त्यो सबै पङ्क्तिलाई हामी नेकपा एमालेको स्कुलिङमा आबद्ध गर्ने र हाम्रा पुराना केही खुस्केका बिग्रेका केही नटबल्टु छन् तिनलाई पनि कस्ने, नयाँ आउनेलाई पनि हामीले एउटै स्कुलिङबाट कार्यकर्ताहरूलाई हामीले अगाडि बढाउने।
अहिले यो मिसन ग्रास रुटको अभियान चलाउँदै गर्दा तल्लो तहसम्म पुग्छौँ भन्ने गरीको कुरा गरिरहँदाखेरि पनि कार्यकर्ताहरूमा पार्टी सङ्गठित सदस्यहरू जो टोल कमिटीमा मात्रै बसेर काम गर्दै हुनुहुन्छ, यो चाहिँ हामीले पार्टीका लागि होइन नेताका लागि गर्दैछौँ भन्ने जस्तो मानसिकता पनि छ नि, त्यसलाई बदल्न चाहिँ के गर्न सकिन्छ?
त्यसलाई बदल्न भनेको सबै मान्छे संसदीय मोर्चामा पुग्न सक्दैन, सबै मान्छे पार्टीको तल्लोबाट हाइकमान्डसम्म पुग्न सक्दैन, कार्यकर्ता कोही पुग्दैन, कसैको पनि पुग्दैन। तर अपेक्षा के हो त भन्दा नेता चाहिँ हाम्रो लागि सजिलो र सरल होस्, मिजाजिलो होस्, हाम्रो नेता भन्न गर्व गर्न पाइयोस्, उसका कमी कमजोरी नहुन्, आज जनताले चाहेको कुरा त्यो छ। अर्को, हामी पटक पटक स्थानीयदेखि केन्द्र सरकारका सत्तामा बसेका छौँ, हामी जनताले चाहेको ठुला आयोजनाहरूको म देख्दिनँ, जनताले सुलभ डेलिभरी चाहेको छ। सुलभ डेलिभरीको लागि हामीले के गरिरहेका छौँ त होइन, जनताका यावत समस्याहरूमा हामीले कसरी सम्बोधन गरिरहेका छौँ, किन गर्न सकेका छैनौँ भन्ने कुरा पनि हामीले लिएर जानुपर्छ होइन। हामीले खालि गऱ्यौँ मात्रै भन्नु हुँदैन नि त, त्यहाँबाट आएको प्रश्नको जवाब त हामीले दिनु पऱ्यो नि त, किनभने हामी त गर्ने ठाउँमा पनि पुग्यौँ नि त, हामीलाई गर्न कसले रोक्यो त होइन। जनताले जस्तो जनताले अहिले कालापानीको नक्सा गर्न दिएन कसले त्यो बुझ्ला होइन, पार्वन सन्धि गऱ्यौँ त्यो निर्माण गरेन हामीले छोडेपछि भन्दा पनि त्यो पनि ठिकै मान्ला होइन, तर सुलभ डेलिभरी भएन भने चाहिँ त्यसको जवाफ त दिनु पऱ्यो नि हामीले परेन। त्यही कारणले अहिले जनताले अथवा यहाँ पार्टी पङ्क्ति कार्यकर्ताले त्यहाँ कार्यकर्ताका पनि दुःख सुखका गुनासाहरू जे छन् त्यसमा मलमपट्टि लगाउने, त्यसमा सहभागी बन्ने होइन, त्यहाँ पनि हामीले साक्षात्कार गरेर जाने कुरा हामीले गरेर जान सक्यौँ भने मात्रै पार्टीलाई सुदृढ बनाउन सक्छौँ। अन्यथा भनेको ऊ तपाईँले भने जस्तो हामी यिनका लागि गरिदिनु पर्दैन, यिनीहरू माथि माथि पुग्ने हामीलाई केही पनि नगर्ने भन्ने खालको जुन स्थिति छ त्यसको अन्त्य हामीले गर्नु पऱ्यो।
अहिले यो मिसन ग्रास रुटबाट जुन कुराहरू चाहिँ नागरिकहरूले उठाउनुहुन्छ, जुन अपेक्षाहरू राख्नुहुन्छ, तल्लो तहका कार्यकर्ताहरूले जे अपेक्षा राख्नुहुन्छ, त्यहाँबाट आएका रिपोर्टहरू चाहिँ कार्यान्वयन हुन्छन् भन्ने गरीको कुराको अपेक्षा चाहिँ कसरी गर्ने, विश्वास कसरी गर्ने?
मैले त धेरै ठाउँमा म आफू पुग्दा भन्ने गरेकै छु, यदि त्यो कुरा होइन, कतिपय कुरा उहाँहरूले नबुझेर उठाउनु भएको होला, तर उहाँले उठाउनु भएका सत्य र सच्चाइ कुरालाई हामीले कानुनको बाटोमा लाने आँट गरेनौँ, त्यसको समीक्षा गरेनौँ भनेदेखि त पार्टी बलियो हुन सक्दैन, त फेरि त्यो त बुझ्नै पर्छ। नेतृत्व के भन्छ, शङ्कराचार्य मठाधीश होइन, सबले आएर पाउमा ढोकिदिने यसो तथास्तु भनेर पार्टीको नेतृत्व चल्दैन। पार्टीको नेतृत्व भनेको त जनतासँग घोलमिल हुन सक्ने होइन, जनताले माया गर्न सक्ने र सम्मान गर्न सक्ने भन्नु पऱ्यो नि त, जनताले तिरस्कार गर्ने नेतृत्वबाट जनताको अपेक्षा पुरा हुँदैन, त्यो खालको शैली छ भने त वास्तवमा नेतृत्व गर्नै सक्नुहुन्न, सक्दैन उसले, प्रष्ट हुनुपर्छ। किनभने नेतृत्व भनेको त कस्तो भने, एउटा हाम्रो समाज भनाइ छ नि, भन्न चाहिँ छोरीचेलीको इज्जत चाहिँ खुकुरीको धारमा हुन्छ भन्छन्, होइन, त्यो मात्रै होइन, इज्जत सबैको खुकुरीको धारमा हुन्छ, इज्जतमा दाग लगाउन सकिन्छ क्या, सम्पद आज गरिब छु भोलि कमाउन सक्छु, बुझ्नु भएन, तर इज्जत चाहिँ र इमान्दारी त घुम्यो भने चाहिँ उठ्न बहुत ठुलो गाह्रो हुन्छ, त्यही कारण त्यो कुरामा नेकपा एमालेका नेता कार्यकर्ता रहनुपर्छ।
अहिले एक ढङ्गले चुनाव अगाडि सबै चाहिँ गठबन्धन भएर सबै पार्टीहरू एकातिर थिए, एमाले एक्लै यी स्थानीय तह र आम चुनावहरू भिड्दै थियो, त्यस पछाडि फेरि माओवादीसित सत्ता सहकारीको अवस्थामा पुग्यो, त्यो दुई महिना पनि टिकेन, अहिले फेरि एमाले एक्लै छ, अहिले एक्लै भइसकेपछि कार्यकर्तामा यो 5 वर्ष त सत्ता नहुने भयो, केही पनि कामहरू गर्न नसकिने भयो भन्ने गरेको निराशा छ नि, उनीहरूलाई के भन्नुहुन्छ?
पहिलो, एकतर्फ कार्यकर्ताहरू चाहिँ सत्तामा हुँदा सत्ताको फाइदा लिने निश्चित साथीहरू त्यो ढङ्गले लानुभएको थियो, कहिलेकाहीँ लिनु पनि हुन्थ्यो, त्यो सिंहदरबारमा हामी हरेक पार्टीहरूको एउटा गिरोह देख्छौँ, उसको काम काठमाडौँ बसेर सर्वबरह गराएर त्यहाँबाट जीवन चलाउने छ, त्यसका लागि त बहुत ठुलो नोक्सान भयो होला, तर आम जनताका लागि मलाई लाग्छ त्यत्रो ठुलो नोक्सान भएको देख्थिनँ म, किनभने अब नेता गाउँ आउँछन् नि त, फर्किन्छन्, बुझ्छन् भन्ने कुरा एउटा हो। अब अहिले गठबन्धनको सन्दर्भमा भन्ने हो भने हामीले गौरव नै गर्नुपर्छ भन्ने मलाई लाग्छ, किन हामी लाई एक्लिएयो हाम्रा कारण कि हामी राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएको कारण हो भन्ने कुरा हामीले बुझाउन सक्नुपर्छ. यदि चुचे नक्सा जारी नगरेको भए, चाइनासँग पार्वन सन्धि नगरेको भए, भारतले संविधान जारी नगर भन्दा नेपाल आफै आफ्नो खुट्टामा उभिन सक्छ, हाम्रो संविधान हामी बनाउँछौँ भनेर केपिओले त्यसको लिड नगरेको भए होइन. अनि नेपालमा सारा खनिज सम्पदाहरूको अध्ययन र अनुसन्धान चाहिँ सरकारले नगरेको भए मलाई लाग्छ केपिओले सरकारबाट बहिर्गमन हुने भन्दै. त्यही कारणले त्यसमा त हामीले गौरव गर्नु पऱ्यो नि त. हामीले देशको शिरलाई उच्च राख्दा, नेपाली जनताहरूको स्वाभिमानलाई कायम राख्दा, हामी तल मात्रै आश्रित थियौँ, अब हामी दुई छिमेकी मुलुकसँग बराबर पार्वन सन्धिको हैसियत कायम गर्दा बाहिरिनुपर्छ भने त हामीले त्यसमा त डराउनु पर्ने कुरै भएन. आज एक्लो नेकपा एमालेसँग आज भएका सबै दल डराए, सबै दल होइन, 9-10 दलको गठबन्धन उपराष्ट्रपतिमा आइदिँदा त त्यहाँसम्म भन्यो नि त भने सबै त आतङ्कित भए. नेपालकै सन्दर्भमा भन्ने हो भने पनि त न विप्लवलाई शान्ति प्रक्रियामा अरू कसैले ल्याए, न सिके राउतलाई मूलधारमा कसैले ल्यायो. आज ऊ त अन्त उपयोग पनि केही फरक छैन, तर मूलधारमा ल्याउने नेतृत्व नेकपा एमाले गर्यो नि त, केपिएलको नेतृत्व गर्यो नि त, यो त हाम्रो लागि गौरवको विषय होइन र. त हामीले यो कुरा त्यहाँसम्म लानु पऱ्यो होइन. अब त्यति भनिराख्दा पनि हाम्रा जीवनशैली र कार्यशैलीका कुरा चाहिँ कार्यकर्ता पङ्क्तिबाट उड्छ, त्यसमा हामी सच्चिनुपर्छ. त्यहाँ कमजोरी काहीँ न काहीँ छ भने त्यसबाट हामी मुक्त हुने र सच्चिने, त्यो कुरालाई आगामी दिनमा नदोरिने गरी हामीले हाम्रो स्कुलिङ पार्टी चाहिँ पङ्क्तिमा ती कुरा लिएर जानु पऱ्यो. अहिले काम गर्दा कहिले काम गर्ने मान्छेले गल्ती गर्छ होइन, र गल्तीलाई सच्याएर अगाडि बढ्ने पनि त पाइन्छ नि त, त्यो त हामीले भन्न सक्नु पऱ्यो.
त्यो तत्परता छ,
छ बिल्कुल छ.
प्रदेश सरकार चाहिँ अब के होला, प्रदेश सरकार चाहिँ राप्रपा त हिजो चुनावमा पनि सँगै गएका कारण एमालेसित रहला नै. त्यसो हुँदाखेरि एउटा सिट भएको जसपाले अहिलेको केन्द्रीय सत्ता समीकरणतर्फ लाग्दाखेरि अप्ठ्यारो पर्छ भन्ने गरिएको कुरा छ,
पर्न सक्छ. प्रदेश सरकार प्रदेशकै हिसाबले हेर्दा मलाई लाग्छ त्यो पार्टीले पनि यो प्रदेशलाई हेर्नुपर्छ, उसको भूगोल त यो प्रदेश हो नि त. यो प्रदेशमा रहेको एउटा मान्छे अन्त जाँदा के हुन्छ भन्ने खालको कुरा हेर्नुपर्छ होइन. अब उनीहरूले त्यो हेऱ्यो भने मलाई लाग्छ हाम्रो सरकार ढल्दैन होइन. राष्ट्रिय राजनीतिलाई नै सबै केन्द्र भाग मान्यो भने सरकार ढल्ने सम्भावना प्रबल हुन्छ, र हामीले पनि त्यहाँ पनि सम्भावनाका खेल छन् होइन. ती कुरा पनि हाम्रो प्रयत्न जारी छ, हामीले पनि सरकार टिकाउन गर्नुपर्ने कुराहरू. अब उनीहरूले सभामुखलाई राजीनामा गराए, हामी उपसभामुखलाई गराइदिन्छौँ. उपसभामुखलाई राजीनामा गराए, गराउने बित्तिकै फेरि ज्येष्ठ नागरिकबाट गठबन्धनकै सभामुख बन्नुपर्छ, उसले फेरि भोट हाल्न पाउँदैन होइन. भनेपछि 40-40 हुन्छ भने त सरकार त ढलेन नि त, किन उनीहरूले त्यो गर्दा हामी किन नगर्ने होइन. भोलि फेरि सरकार भए फेरि बनाइदिनु उपसभामुख, के भन्दा होइन, नभए ल्याएर उहाँलाई मन्त्री बनाइदिनुलाई के फरक पर्छ त हामीलाई होइन. त्यति सजिलो गठबन्धनलाई चाहिँ छैन. सभामुख राजीनामा गरे, हाम्रो उपसभामुख राजीनामा गराउँछौँ, बराबर भइहाल्यो होइन. जसपा जान्छ सदन त सञ्चालन गर्नु पऱ्यो, सदन सञ्चालन गर्न सभामुख बन्नु पऱ्यो, ज्येष्ठ भनेको गठबन्धन हुन्छ, हाम्रो छैन. ज्येष्ठ उनीहरूको हुने बित्तिकै त फेरि सरकारमा त भोट हाल्न पाएन उसले, भनेपछि यस्तो खालको स्थिति छ. र मलाई लाग्छ यो स्थिति भएको कारणले मजबुत स्थिति नबनाइकन मलाई लाग्छ हात नहाल्ला.
अहिले दुईवटा मन्त्रालय प्रदेशमा मुख्यमन्त्रीले नै राख्नु भएको छ, खाली छ. त्यो चाहिँ अरू कुनै पार्टीबाट फुटाएर सांसदहरू ल्याउन सकिन्छ कि भनेर राखिएको हो भन्ने पनि बजारमा चर्चा छ.
त्यो चाहिँ यस्तो हो, त्यो चाहिँ अब पहिला राख्दा त यसरी राखेको होइन, यो गठबन्धन बिग्रिन्छ भनेर राखेको होइन. पहिला चाहिँ अब अरू पनि कोही साथीहरू आउन चाह्यो भने दिउँ लिउँ भन्ने कुरा त स्वाभाविकै हो. अर्को भनेको तपाईँलाई हाम्रै पनि केही मिलाउनु पर्ने छ नि त होइन. पुराना साथीहरू छन्, पटक पटक गइसकेका, पटक पटक अनुभव लिएका साथीहरू छन्, उहाँहरूलाई पनि त्यो ठाउँमा त ल्याउनु पऱ्यो नि त. त्यही कारणले पहिला अब यो चाहिँ सभापतिहरू सबै कुरा मिलिसकेपछि अनि जहाँ कोही साथीलाई लानुपर्ने स्थिति भन्दा त्यो लैजाउँला भन्ने ढङ्गले यो राखेको यथार्थमा. र अर्थ अलिकति महत्त्वपूर्ण मन्त्रालय भएकोले अर्थ चाहिँ आखिर मुख्यमन्त्रीको पनि केही नै काम हुन्छ, मुख्यमन्त्री नै हो होइन. अर्थ योजना चाहिँ अलिक समय हेर्ने हो कि त्यसलाई अलि हेरौँ, अलि मसिन ढङ्गले हेरौँ, अध्ययन पनि गरौँ भन्ने पनि एउटा कुरा मैले सुनेको थिएँ. र अहिलेको समीकरणको हिसाबले त्यो के अरे मन्त्रालय राखिएको होइन. त्यतिखेर त्यही समीकरणको आधारमा अब राप्रपाले पनि एउटा अलि थपिदिनु पऱ्यो भनिरहेको थियो, किनभने बिचमा के भयो भने राप्रपालाई सहमत भयो भन्ने कुरा पनि आएको थियो बिचमा. भरे फेरि माओवादीका पुगो होइन भने सहमुख बनाउने भन्ने मात्रै हामीले एउटा त दिनु पऱ्यो नि भन्ने पनि थियो होइन अनि माओवादी पनि एउटा खोजिरहेको थियो माओवादीले पनि होइन एउटा अझै हामीलाई मन्त्री दिनुपर्छ भन्ने थियो सभामुख भइसकेपछि तपाईँहरूलाई चाहिँ पुग्यो कि भन्ने कुरा पनि भइरहेको थियो अब यो खालको एउटा त्यहाँभित्रको सन्तुलन कायम गर्नको लागि वास्तवमा राखिएको थियो रियालिटी चाहिँ तर अब त हामीलाई हामी हाम्रो सरकार ठिक न कोही मान्छे आउँछ भने हामी त वेलकम गरिहाल्छौँ नि कुन अप्ठ्यारो विषय भएर संसदीय पोलिटिक्समा बहुमत पुर्याउन टाउको गर्नुपर्छ टाउको गर्नको लागि 47 चाहिन्छ 47 पुग्न कोही आउँछ भने वेलकम त्यो त एउटा मन्त्री त हामी दिइहाल्छौँ हामीले दिनै पनि पर्छ त्यसै त कोही नआउने भयो नि त
अहिले तपाईँ चाहिँ लामो समयको झापाको जनप्रतिनिधि पनि निरन्तर जनप्रतिनिधि जति जति बेला चुनावहरू भए ती चुनावहरू भइरहँदा यी पछिल्ला चुनावलाई छोड्ने हो भने निरन्तर यहाँ चाहिँ विजयी भइरहेको उम्मेदवार हुनासाथ विजयी भइहाल्ने गरेको यहाँको अवस्था पनि थियो गौरादहमा अहिले विकास निर्माणको कुराकानी गरिरहँदा यो खोलाका कारण साह्रै दुःख पाइयो भन्ने गरेको कुरा यो कोवाभारा साइडमा छ र त्यो चाहिँ पटक पटक सधैँभरि नेताहरूबाट प्रतिबद्धता प्राप्त गर्छौँ तर यो तटबन्धको काम चाहिँ भएन हामी सधैँभरि डुब्नु पर्यो भन्ने गरेको समस्या छ यो समाधान
अब रतुवान अरू त हाम्रोमा साना खोला हुन्थ्यो ठुलो विषय होइन
रतुवा
आफैले बास सास लाउँदा पनि हुने चिज हो होइन रतुवा चाहिँ वास्तवमा समस्याग्रस्त हो त्यसले बहुत ठुलो समस्या बनाएको छ धेरै खेतीहरू एक नम्बरले भन्दा साबिक कोबरा गाविस अहिले त गोरादाकै छ नम्बर र पाँच नम्बरको आधी पर्छ त्यो एउटा वार्डले हामीलाई गाउँ विकासको अध्यक्ष उपाध्यक्ष जिताउँथ्यो क्या अहिलेको पाँच नम्बरभित्र पर्छ जसलाई बालुबुथान भनिन्छ त्यही मतले हामी सिङ्गे कोबरा जित्थ्यौँ होइन वार्ड सबै अर्काका हुन्थे त्यही वार्ड र अध्यक्ष उपाध्यक्ष हाम्रो हुन्थ्यो क्या किनभने त्यो त्यति मत थियो त्यहाँ अब अहिले त्यो सबै त्यहाँबाट माइग्रेट भयो खोलाको कारणले सबै दमक होइन अति अहिले मतदातै छैन त्यस्तो स्थिति कमजोर छ त्यो अत्यन्तै ठुलो दुःख दिएको छ अब हामी खोलालाई सबैको लागि समाप्त गर्ने र त्यो दुःखबाट मुक्त गराउने अभियानमा लागेका छौँ एउटा त रतुवा खोला कोरिडोर भनेर एउटा अभियानमा मतलब भएछ सरकारले अधिग्रहण गरेर धेरै जग्गा पनि लिइसकेको छ तर अब राजनीतिक उतार चढावले त्यो स्टप छ तब यतिखेरसम्म मलाई लाग्छ त्यहाँ कामको एउटा सुरुवात बन्थ्यो स्टप छ अब त्यो फेरि कहिले होला अब राजनीति कहिले होला र होला अब त्यो एउटा बाटो छ तर एडिबी प्रोजेक्टबाट 21 करोड समथिङ 22 करोडकै हाम्रो तर्जनको गाडी छ तर अब ठेक्का लाग्छ राजनीतिक उतार चढाव हुन्छ निरर्वेशन हराउँछ विभागले के गर्छ यस्तो खालको तागादा नभएर त्यो प्रोजेक्ट मात्रै सफल हुँदा पनि धेरै ठुलो कुरा हामीलाई हुन्छ त्यसले सबै त हुँदैन तर धेरै बचाउँछ अब यस्तो पनि समस्याहरू छ राज्यको एउटा सही नीति नहुँदा र निर्माण व्यवसायले ठेक्कापट्टा लिएर मोबिलाइजेसन त कम्पनीसित त्यसलाई तागादा गर्ने त्यसले गर्दैन भने दोस्रोलाई दिने यस्तो खालको यो नियम कानुनहरूका पनि कतिपय झन्झटिला प्रक्रियाबाट पनि गर्दैन भने कहिलेसम्म म्याद थपेर बस्ने उसले गरेन भने फेरि पुनर्टेन्डर जाने जस्ता कुराहरूले पनि समस्या भएको छ अब अहिले फेरि हामी त्यहाँ त्यो 21 करोड 22 करोडको छोडेर उतापट्टि हामी 600 मिटर टेन्डर लगाउन खोज्यौँ त्यो 600 मिटर लाग्यो भने चाहिँ तपाईँले भनेको 6 नम्बरलाई हुने समस्याबाट हामी जोगिन्छौँ अब माथिबाट पसो भने चाहिँ फेरि बाटो माथि पनि तलबन चाहिँ गरेका छौँ पसिहाल्ने अवस्था छैन कहिलेकाहीँ अब सोचेभन्दा बढी आनन्द होला नत्र भने त्यो 600 मिटर अहिले हामीले टेन्डर लाउन सक्यो भने मलाई लाग्छ 6 नम्बरले उठाएका कुरा चाहिँ एउटा सम्बोधन हुन्छ तर अब त लामो प्रोसेसमा गर्ने कुराहरू छ नि त झट्टै केही गर्न सकि रहेनछ कि त अब त त्यो मन्त्री आफ्नो भइदिइरहनु पनि सक्छ अब नेपालमा राजनीतिक अस्थिरताको कारण ती भारतलाई पनि हामीले दिएर हेरेर उदाहरणीय काम गर्न सकेनौँ भारतमा सरकार परिवर्तनले योजनामा केही फरक पार्दैन तर नेपालमा चाहिँ सरकार परिवर्तन योजनामा फरक पार्छ क्या यो बहुत ठुलो दुर्दशा हो किनभने योजना खोलो बाँध्ने जसका लागि पनि त बाँध्ने हो नि जनता त सबैका हुन् नि भन्ने खालको कन्सेप्ट चाहिँ हामी राजनीतिक पार्टीमा बसिरहेको छैन त्यसले गर्यो त्यसलाई रोक दिउँ त्यो पपुलर हुन्छ नि त भन्ने त जनता जोगिन्छन् भन्ने छैन त्यो पपुलर हुन्छ उसले लगेको योजना काटिदिउँ यो खालको कुरा कहिले अन्त्य हुन्छ यो अन्त्य गर्नै पर्छ पर्न चाहिँ त कहिले हुन्छ त्यो एउटा छ किन सरकार त सधैँ एउटाको त नहुने भयो हाम्रो संविधान यस्तो बनायो जसले बहुमत कसैको सजिलै पुग्दैन भनेपछि सरकार त जहिले पनि हङ पार्लियामेन्ट त भइरहने भयो नि त
भनिसकेपछि सधैँभरि यस्तै
यस्तै देख्छु त अब केही न केही संविधानमा चेन्ज र सुधार ल्याइएन भने गाह्रो छ जस्तो भारतमा समानुपातिक नभएर तपाईँलाई आरक्षण दिएको छ नि हामीले ठिक छ त्यो वर्ग समुदाय आरक्षण दिनै पर्छ किन उनीहरूको पनि नेतृत्व विकास गर्नुपर्छ तर समानुपातिकबाट होइन अब क्या आरक्षण क्षेत्र नै निर्धारण गरेर त्यहाँबाट ल्यायौँ भने फेरि बहुमत आउँछ।
अध्यक्षज्यू, अर्को यो सात नम्बर वडाको पूर्वपट्टिबाट गौरादहको बजार हुँदै तल झर्ने र हुलाकी मार्गसम्म जोडिने गरेको 24 किलोमिटर जति बाटोको कालोपत्रे गर्ने भनेर पनि पटक पटक कुरा भयो, तर त्यो काम चाहिँ भएन, अगाडि बढिराखेको छैन भन्ने पनि गुनासो।
त्यो हामीले एउटा त्यो त्यसको प्रोजेक्ट एडिबी भनियो, आरसिआइपी भन्छ, त्यो चाहिँ एडिबीको लगानीमा हुने हो, त्यसमा पठाएको छ एउटा। अर्को अब नेपाल सरकारले थोरै थोरै पैसा दिन्छ, गोराडोको बजारबाट हामीले दक्षिण सुरु गरेका छौँ, बजेट कटौ 5 करोड हालेका थियौँ, अहिले 1 करोड मात्रै राखेको थियो, 1 करोड गरेर टेन्डर लगाउँदैछौँ। त्यस पछाडि हामीले प्रदेश सरकारबाट त्यो सडक चाहिँ कहाँबाट ल्याउँछौँ अहिले भने केर्खा क्याम्पा समयगढ गोराडो बजार हुँदै हुलाकी जोडिने भन्ने हो त्यो। अब हामी यसपटक हामीले 4 करोडको काम गर्दैछौँ, हामी समयगढ चोकबाट क्याम्पाबाट त्यो समयगढ छोड्यो भन्दा समय चोक गढ चोकबाट 4 करोडको काम गऱ्यौँ, झन् हामी गोरादोसम्म ल्याइसक्यौँ, गोरादोको र कमलगाउँ सीमामा ल्याउँछौँ, र अर्को वर्ष त्यसलाई हामी बहुवर्षीय टेन्डर लगाउने सक्दा अहिले नै बहुवर्षीय लगाइदिने 3 वर्षमा सक्ने भनेर हामी त्यो टार्गेटमा छौँ। र बिचमा अलिकति केन्द्रीय सहरी विकासले काम गर्दैछ, त्यो काम गरिरहोस् केही फरक परेन, त्यही भएर त्यसभन्दा तलबाट जोडेर हामी हुलाकी पुर्याउँछौँ, हामीले त्यो ढङ्गले गएका छौँ र त्यो पनि हामी गर्छौँ।
यो कति वर्षमा होला?
यो प्रदेशले बहुवर्षीय लगाउँदा 3 वर्षमा सक्ने गरी गर्छौँ हामी। 1 वर्षमा गोरादोको र कमलगाउँपालिको सीमामा आइपुग्छौँ, हामी अर्को वर्ष लगभग गोरादोको अन्तिम भागमा पुग्छौँ, अर्को वर्ष हुलाकीमा जोड्छौँ, त्यो टार्गेट गर्छौँ। अहिले 4 करोडको काम गर्नु खोज्दैछौँ टेन्डर।
यहाँ गौरादहका हरेक घरका नागरिक चिन्नुहुन्छ, सानो बच्चादेखि ज्येष्ठ नागरिकसम्म चिन्नुहुन्छ, यहाँकै यहाँले झापामा नेतृत्व गरेको पार्टीको गौरादहमा निरन्तर नेतृत्व छ भन्दा नै हुन्छ। अघिल्लोचोटि मेयर नहुँदाखेरि पनि उपमेयरसहित बहुमत थियो काम गर्ने गरेको कुरामा। त्यहाँको जनताको अपेक्षा पुरा गर्नका लागि अहिले स्थानीय तह भइसकेपछि अलिक साधन स्रोत पनि छ, नगरपालिकाले गरेका डेलिभरीमा नगरपालिकाले गरिरहेका कामहरूमा सन्तुष्ट हुने ठाउँ छ?
म चाहिँ त्यो गौरादो मात्रै नभनौँ, झापामा जति पनि ठाउँमा हाम्रो जनप्रतिनिधि हुनुहुन्छ अथवा समग्रै पालिकामा हुनुहुन्छ, अरू भए पनि जनतालाई जे दिनुपर्ने जनप्रतिनिधि दिन सकेका छैनन् भन्ने मेरो मूल्य मान्यता छ। मोरङतिर पनि हेर्छु म त्यो देख्छु, जनप्रतिनिधिहरू भौतिक निर्माणमा मात्रै गए, हाम्रो काम भौतिक निर्माण मात्रै होइन, आफ्नो पालिकामा जनतालाई सचेत गराउने सम्बन्ध होइन। सोलर डेलिभरी कुरा त रहि नै हालेँ, मैले के भन्ने गरेको छु भनेदेखि, एउटा मान्छे नागरिकताको समस्या लिएर आयो, हुने नहुने कानुन छ, त्यहाँ आएको मान्छे चाहिँ कानुनमा हुने नहुने ऊ टुङ्गिनुपर्छ क्या, त्यहीँबाट टुङ्गिनुपर्छ, त्यो मान्छे भौतारी रहनु हिँड्नु पऱ्यो। जहाँ गए पनि गौरादो नगरपालिकाले भनिसकेपछि कानुनको अक्षर हो भन्ने प्रमाणित गरिदिनुपर्छ, म त्यो देख्दिनँ, गौरादोको होस् या अन्त कन्काईको होस् या बिर्तामा होस्, त्यही एउटा समस्या रहेर जनता भौतारीको छ या जाँदा हुन्छ कि त्यहाँ, किनभने त्यहाँ कानुनको आधारमा तथ्यको आधारमा भनिदिएपछि त जहाँ गए पनि एक दुई ठाउँमा त्यही कुरा पाएपछि अनि कुद्दैन नि त ऊ, तर त्यो पाइँदैन। यस्तो रुमल लिएको छ नि मान्छे नागरिकता केसमा, जन्मदत्ता केसमा, विहेदत्ताका केसमा होइन, मान्छे रुमल लिएको छ, नहुने मान्छे पनि तै भइहाल्छ नि खोजिरहेछ, हुने मान्छे पनि अलिअलि त्यहाँ चाहिँ अब तलकुदिए कहिले काहीँ बाई मात्रा कहिले के नमिल्दाखेरि अल्झन गर्दैछ, त्यसको लागि त्यो इलाका प्रशासनमा गएर यो जनताको काम यस कारण हुनुपर्छ, यो त्यो त्यो हिजो तिमीहरूले लेख्दाखेरि बिगारेको कुरा यसले आफूले लेखेको होइन, हामीले पनि होइन गरेर काम भनेर जनप्रतिनिधि कोही भन्नेवाला छैन। उनीहरूको काम चाहिँ बाटो बनाउने, पुल बनाउने, यस्तै उस्तै मात्र, यस्ता चाहिँ होइन भन्ने बुझाइ छ आममा, त्यो वास्तवमा गलत छ। सुलभ डेलिभरी भनेको त्यो हो क्या, तपाईँ कत्रो बाटो बनाउनुहुन्छ जनताले खासै हेर्दैन, किनभने सबैले त्यो बाटो त पाउँदैन नि त, अहिले तपाईँले जुन बाटो भन्नु त्यो त एउटा पाटाको जनताले नै पायो, अर्को पाटोले त पाउँदैन नि त होइन, र त्यहाँको नदी नियन्त्रण 6 नम्बरले पायो, त्यो बिचकोले पाउँदैन नि त, बिचकालाई के त भन्ने प्रश्न आउँछ नि त। भने हामीले सानाभन्दा साना पनि जनताका समस्याहरूलाई सम्बोधन गर्ने र गराउने प्रयत्न गर्नुभयो, यो कुरा पाइँदैन।
तपाईँ पार्टीको जिल्लाको अध्यक्ष, यी सबै जनप्रतिनिधिलाई राखेर रा, यो कुरा हो यसरी गर्नुहोस् भनेर चाहिँ तपाईँहरू तालिम प्रशिक्षण दिएर उहाँहरूलाई त्यो नगर्ने हो भने पार्टीले तपाईँलाई कारवाही गर्छ भन्ने ठाउँमा लगेर यी सेवा सुधार गर्न सकिन्न?
मैले कारवाही गर्छ चाहिँ भनेको छुइनँ, गर्छु भनेको छुइनँ, मैले के चाहिँ भनेको छु भने जन उहाँहरूलाई सिधै भन्छु, जनप्रतिनिधि तपाईँहरू हुनुभयो, अहिले तपाईँहरू लागिरहेको छ, अरूले चाहिँ बुझेकै छैन भन्ने, म त 5 चोटि जनप्रतिनिधि भइसकेर बसेको मान्छे हो, मलाई तपाईँहरूले सिकाउनु पर्दैन, यसरी काम गर्नु छ भने चाहिँ मलाई सबै थाहा छ, तपाईँहरू नअल्म लिनुहोस्, तपाईँहरूले जसरी गर्नु पनि गर्नुभएको छैन, भौतिक निर्माणलाई मात्रै विकास गर्नु, विकास त्यो होइन, विकास चाहिँ आफ्नो पालिकाका समुदायहरू त्यहाँको बौद्धिक समुदायहरूमा बौद्धिकताको निखारता ल्याउनु पऱ्यो, असचेतलाई सचेत गर्नुपऱ्यो। सबभन्दा कोही ठुलो विकास हो भने चेतना हो। तपाईँ चेतनाको विकास चाहिँ पहिला गर्नुहोस्। भौतिक त हामी जो 20 वर्ष पालिकामा जनपर्खिनु हो नि त, भौतिक निर्माण त भइरह्यो त, रोक्यो कहीँ, धेर थोर भयो हुन त भयो नि, होइन? तर तपाईँले चेतनाको विकास गर्नु कि त्यो पालिकामा अन्याय हुँदैन, मान्छेले त्यो पालिकामा कसैको अन्याय सहनु पर्दैन, दबिनु पर्दैन, शोषण उत्पीडनमा पढ्नु पर्दैन भन्ने खालको सन्देश दिनुहोस् न। सबभन्दा ठुलो विकास यो भन्छु म, भन्छु सुन्नुहुन्छ, होइन भन्न सक्नुहुन्न, गर्नुहुन्न, यस्तो छ परिस्थिति
अहिले। जनप्रतिनिधिको डेलिभरीकै कारण उहाँहरूले यो समग्र डेलिभरीलाई चाहिँ प्रभावकारी बनाउन नसक्दा झापा जस्तो जिल्लामा एमाले 1,26,000 मत प्राप्त गरिरहँदा स्वतन्त्र पार्टी आएको 6 महिनाको अन्तरालमा 77,000 प्राप्त गर्यो, होइन? यो काङ्ग्रेसले 1,00,000 प्राप्त गरेको छ। काङ्ग्रेस एमालेका लागि झापामा सबक हो,
सबकै हो नि, किनभने तपाईँलाई ओडाले काम गर्न नसकेको कारण जनता फ्रस्ट्रेट छ। ऊ त माथि जान्दैन नि, माथि मन्त्री चिन्दैन नि, हुँदा उसको लागि मन्त्री ओडाध्यक्ष हो, त्यहाँबाट ढिला सुस्ती भयो भने उसले उसँग जुन फ्रस्ट्रेसन आउँछ त्यसले राजनीति पार्टीलाई गाली गर्छ। राजनीति पार्टीले गाली खानु भनेको केन्द्रको मात्रै कुरा छैन, त्यहाँदेखि हामीले पनि त दिनु पऱ्यो। म जहाँ छु त्यहाँ मैले दिनु पऱ्यो नि डेलिभरी, होइन? म चाहिँ केही नगर्ने, अनि जनताले माथि गाली गर्छन्, पार्टीलाई गर्छन्, नेतालाई गर्छन्, होइन? त्यसको जिम्मा मेरो चाहिँ होइन, म छुइनँ त्यसबाट, छुनी भयो पनि भन्ने कुराको अनुभूति हामी तल बस्नेमा छैन, समस्या यहाँले
हामीले तल्लो तहमा, वडा तहमा, नगरपालिका, गाउँपालिका तहमा चाहिँ काम गर्दै गर्ने जनप्रतिनिधिलाई यो चाहिँ मैले जितेको हो, पार्टी त केही पनि होइन, सहयोगी मात्रै हो भन्ने अहमका कारण यो ढङ्गको परिस्थिति विकास भयो भनियो भने के हुन्छ? अवश्य
मैले त्यो त अहमता त छ साथीहरूमा, जस्तो मैले अस्ति एक दुई ठाउँमा साथीहरूलाई कुराकानी गरेँ, मैले एउटा जन्मदाता र बिहेदाताको बारेमा कुराकानी गरेँ। मलाई एकजना वडाध्यक्षले मैले धेरै पटक भनेपछि उहाँले झर्केर के भन्नु, मलाई तपाईँ किन दबाब दिनुहुन्छ भन्नु, मानिनु मैले चाहिँ गलत काम गराउँदैछु भन्ने उहाँले बुझ्नुभयो, क्या बुझ्नु होइन बुझ्नुभयो। मैले उहाँलाई पहिले फेरि के भनेको थिएँ, सबै डकुमेन्ट देखाएर, यो परिवार यस्तो हो, यसको घर झगडा रहेछ बाबुआमा दाजुभाइसँग, त्यहाँ त्यो घर जानु रहेनछ, यो बाहिर बाहिरै बिहे गरौँ, यसले यसको अर्को बिहे पनि छैन, मैले यो 2 वर्ष बुझेर तपाईँ कहाँ ल्याएको है, तर तपाईँलाई बुझ्ने राइट छ है, फेरि यसको पाहाडमा बुझ्नुहोस्, तेरो थुम कहाँबाट आएको हो, त्यो तपाईँको वार्डमा छ, तेरो थुममा बुझ्नुहोस्, त्यो तपाईँलाई राखेको छ, मैले चाहिँ बुझेको छु, मैले बुझेको तपाईँ ढुक्क नहुनुहोस्। त यति कुरा के बुझ्नुहोस् भने, मेरो पार्टी अध्यक्षले मलाई फसाउँदैन, किन यो जनप्रतिनिधि भइसकेको मान्छे हो, यसले बुझेर ल्यायो भने चाहिँ हिक्का राख्नुहोस्, त तपाईँ तेरो थुम बुझ्नुहोस्, सिडिओ बुझ्नुहोस्, पुलिस सर्जन सबै जग्गा तपाईँलाई राखेको छ, गर्नुहोस् भनेर मैले भने। उहाँले मैले लगेर दिएँ, मैले सोधेँ, 15 दिनमा सोधेँ, भ्याकै छुइनँ भन्नु, यस्तो ढिलो गर्नु हुँदैन, जनता काम त फास्ट गर्नुपर्छ साथी भने मैले, अनि फेरि 15 दिनमा गरेँ, अध्यक्ष के भने भ्याकै छैन हजुर भन्नु, त्यो पनि सबैलाई फेरि 15 दिनमा गरेँ, मलाई किन दबाब दिनुहुन्छ तपाईँ, बुझ्दैछु भनेको बुझ्नुहुन्न भने, मेरो क्याडर्सले मेरो वडाध्यक्षले हेर्नु चाहिँ छक्क पऱ्यो, अनि यो मान्छे काम लाग्ने रहेछन् भन्ने ठहर भयो मलाई, मान्छेले यो तरिका ठिक भएन, अनि मैले त्यो कुरा चाहिँ बसाइसकेर फेरि मेरो वार्डमा लगेँ, फेरि त्यो मेरो वार्डमा लाँदा मैले के गरेँ, मैले त्यहाँको प्रशासन प्रमुखलाई, त्यहाँको पञ्चायत अधिकारीलाई मैले देखाएँ, यो के हुन्छ यस्तो, नेपालीले वीरदत्ता जन्मदत्ता गर्न पाउँदैन, दुईवटा छन् भने पाउँदैन, दोस्रो पाउँदैन, छैन भने त पाउनु पऱ्यो नि, बुद्धि आउने कुरा, म कन्फिडेन्स छु यसको, दुईवटा छैन यही हो, कन्फिडेन्स छु त, मेरैमा नगर तर बुझ है भने, त्यहाँबाट मैले तेरो थुम लेखेँ। मैले के भन्छु भने, जनता गरिब दुःखी जनताहरूको अलि हुने खाने हामीले त हामी ल्याउँछौँ, तर एउटा मजदुर गर्ने मजदुरको जनताले तेरो थुम पुग्यो सबै डकुमेन्ट जुटाउनु सक्दैन क्या, उसले भात खानुको डकुमेन्ट जुटाउनु, त्यो डकुमेन्ट तिमीहरूले आफै माग्नुपर्छ भनेर मैले नगरपालिकालाई भने, उसले माग्यो हेर्नुहोस् है, माग्दा केही भेटेन उसले, गर्नै पर्ने देख्यो सब, त्यो मैले जहाँबाट पठाइसकेँ पछाडि ल्याएँ त्यहाँ पनि माग्यो, त्यहाँ पनि छैन, अब फेरि अल्म लिएर त्यसलाई बोलाउँदै स्पष्टीकरण सोध्न थालेछन्, अनि चाहिँ मलाई अलिअलि अलिक कडा हुनु पऱ्यो भनेर लगाएर मैले अनि सोधेँ, त्यसको काम के भयो भने, मैले यता मैले मेरो नगरपालिकाको 2 महिना पछाडि सोधेँ, मैले के भयो त्यसको काम, ल्याङ कुरा जातिहरू होइन भने, गरिबहरूको काम, गरिब जनताले सेवा पाउँदैन तपाईँहरूको नगरपालिकाबाट, ती जनता होइन, त्यो नेपाली होइन, त्यो के मैले नगरपालिका आएर अब तपाईँ, अब मैले त तर्क गर्ने ठाउँ पनि सिद्धियो, कानुन पनि सिद्धियो, अब भौतिक कुरा बाहेक मसँग केही रहेन साथी हो, कि लेखेर देऊ हुँदैन भनेर, के कारण भनेर लेखेर देऊ, के काम गर अनि तेलथुम बुझ्यौँ त्यहाँबाट पनि उसको हामीले सङ्घा गरेको हाम्रो सङ्घा निवारण भयो भन्छन् अनि कमल गाउँपालिका बुझ्यौँ त्यहाँ पनि निवारण भयो भन्छन् उता दिँदैन फेरि अलिकति कडा भएपछि त्यति मैले के कडा भनेको थिएँ एक घन्टा नबिती सबै काम गरेँ हेर्नुहोस् न यस्तो छ हालत डेलिभरीको हालत यस्तो छ मैले भन्नु खोजेको क्या गरिबले त कुनै इन्साफै पाउँदैन क्या यहाँ अहिले पनि अर्कालाई के भन्ने होइन संविधान सभा सदस्य लाग्दा पनि दिलाउन 3 महिना लाग्यो भने चाहिँ कस्तो होला हालत वडा अध्यक्षले टेर्दैनन् भन्नु त कस्तो हामीले प्रोरोड गरेका छौँ कसरी सङ्गठन बलियो हुन्छ हामीले गरेका डेलिभरीको आधारमा पनि यो सङ्गठन सुदृढ हुने र निर्माण गर्ने भनेको प्रभाव त त्यो होइन
प्रभाव त त्यो
अब हामी नेतृत्वमा पुर्याएका छौँ उनीहरू मठाधीश बनेका छन् अनि हुन्छ कसरी
अब यसलाई सुधार कसरी गर्ने त
अनि यसलाई त यसलाई कुरा के छ भने पहिलो हाम्रो अहिले पार्टी चलाउने पद्धति के भयो भने म निलामी हेर्छु हामी एकमना एकतामा छैनौँ बुझ्नु भएन हामीले एकमना सत्य कुरालाई एकमना एकताको साथ हामीले हाम्रा निर्वाचित प्रतिनिधिहरूलाई राखेर यो हो तपाईँले जाने बाटो भन्नुभयो अनि त्यो कुरा चाहिँ अलिबलि जिल्लाले यसो गरौँ भनेर कतै गयो भने ए त्यसले राम्रो भने चाहिँ त्यही हो बाटो भनिदिनु पऱ्यो माथिल्लोले पनि किन हामी त कमिटी त हरेकको अधीनस्थ छौँ नि त किन यहाँ नपुगेपछि त अहिले त नेता सबैसँग सबै पुग्न पाउँछौँ अनि त्यहाँ उल्टो सुल्टो सुनाइदिँदै पनि अब बत्तेले पो गल्ती गर्दैछ भन्ने बनाइदिन सक्छन् अनि के भनौँ भन्दाखेरि यस्तो भनौँ भने यो त राम्रो कुरा भनेछ त होइन त्यो जिल्लाको कुरा उही तलै गरेको हामी भनिदिने हो भने मलाई लाग्छ यो सुध्रिन्छ र त्यो ट्र्याकमा हिँड्नै पर्छ अघि मैले भने विकास भनेको भौतिक निर्माण मात्रै होइन भन्ने हामी जब बुझ्यौँ भने मलाई लाग्छ समग्र विकास हो भन्ने बुझ्यौँ हामीले चेतनाको विकास गर्नुपर्छ भन्यौँ हाम्रो क्षेत्रमा रहेका चाहिँ समुदायमा चाहिँ अन्य अत्याचारले पिल्सिएका छन् अहिले अहिले तपाईँलाई अर्को कस्तो मिटर ब्याजले हरेक टोल बस्ती गाउँ अख्रान्तछ त्यो मिटर ब्याजले हामी दुःख पायौँ हाम्रो पैसा तयार गरेर पनि हाम्रो जग्गा फिर्ता गर्ने भन्दा आउँदा त्यो पनि अदालत जाउँ भन्छ जनप्रतिनिधि अदालत जाँदा राजीनामा पास गर्छ के भन्नु अदालतले के भन्नु राजीनामा भेटो बन्दक त नाम न हो
नाम न हो
एउटा घरयासी कागज न हो मालपुरमा त राजीनामा पास गरिरहेको छ अदालत राजीनामा पास गरेर घरको कागज त हेर्दैन अनि अदालत गरेर त्यसले न्याय पाउँछ पाउँदैन नि त त्यो त त्यसलाई बोलाएर दबाब दिएर त्यो जग्गा जोत्न नदिएर त्यो जनताको पक्षमा उभिनु पर्दैन नि अनि झन्झटिलो काम जति चाहिँ अदालत हाम्रो चाहिँ भूमिका के होइन होइन यो खालको परिस्थितिमा गाउँ अख्रान्त छ भने गाउँमा शोषण उत्पीडन डर लाग्दो छ त्यसबाट पनि त्यो गाउँलाई माथि उठाउनु पऱ्यो नि त हाम्रो काम त त्यो पनि हो नि त
यो सामाजिक न्यायको क्षेत्रमा नेतृत्व गर्नका लागि जनप्रतिनिधिहरू पन्छिए सजिलो बाटो खोजे भन्ने गरी यो कुरा बुझ्दा हुने भयो
त्यो देख्यो र जे आयो अदालत देखेको त्यही होइन त्यसको त्यसलाई पर्खेल्ने काम पनि हाम्रो हामी पनि मिनी अदालत हो क्या त्यो न्यायिक समिति के लागि दिएको त अदालतमा पनि हामीले चाह्यौँ भने हजुर यो पक्क हामी मिलापत्र गर्न म कोसिस गर्छु है मेलमिलापमा भन्दा न्यायाधीशले पनि फिर्ता पठाउँछ क्या भने त्यत्रो राइट छ हामीलाई त्यो काम पनि भइरहेको छ होइन त्यो पनि कमजोरी छ हेर्नुहोस् अनि तपाईँलाई एउटै पार्टीका प्रमुख उपप्रमुख भयो भने त त्यो प्रमुखले उपप्रमुख के गर्दैछ यो न्यायिक समितिमा ठिक छ कि बेटी गरिरहेछन् कि काहीँ मैले सल्लाह सुझाव दिनु पऱ्यो त्यो हेर्दैन त्यो त्यहाँतिर फँसियो गयो चाहिँ फँसिहालिन्छ है भने जस्तै एउटा घटना के भयो भने अस्ति भर्खर चुनाव भयो न्यायिक समिति बनाउने बेलामा अनि अलिक छेउमा साथी बनाउनु पऱ्यो त्यो के भएछ कुनै ठाउँमा चाहिँ भने त्यो न्यायिक समिति त्यहाँ बस्नु भने चाहिँ अर्कोबाट चुनाव हालिन्छ भन्ने बुझाइ भएछ क्या अनि न्यायिक समिति सबै पन्छिने भएमध्येका 16-17 माथि पनि जहिले त पर्खेल्नै सक्दैन यस्तो स्थितिको विकास भएको छैन अलिक सक्षमले अलिक डिसिजन गर्न सक्ने मान्छे जाने कोसिसै गर्दैन क्या त्यस्तो खालि त्यो समस्याबाट भागुने यो खालको परम्परा अत्यन्तै धेरै छ यसो गरेर स्थानीय सरकारको जे अधिकार राइट हामीले संविधानमा लेख्यौँ नि वास्तवमा तल चाहिँ त्यो आवश्यकता देखिएको छैन किनभने गर्दै गर्दैन त होइन सबै माथिले गर्दैपछि किन त्यो तल राख्नुपर्ने थियो
अहिले जुन मिसन ग्रास रुट छ यी खालका अहिले हामीले चर्चा गरेका समस्याबाट मुक्त एमाले र समाजमा आएका सामाजिक न्यायका क्षेत्रमा काम गर्न सक्ने एमाले बनाउनलाई यो अभियान सहयोगी हुन्छ भनेर विश्वास गर्न चाहिँ सकिन्छ
सकिन्छ मैले मेरो जिल्ला कमिटी पनि मैले भनिरहेको छु हामीले जनप्रतिनिधिहरूलाई गरिरहनु भएको छ त जुन ढङ्गले उहाँहरू जनतामा स्थापित भएर पपुलर बन्नुपर्छ त्यो सबै काम गर्नुभएको छ भौतिक निर्माण काम गर्यो कालो पत्र गरेर हिँडो फोटो हालो सेल्फी हालो होइन विकास यति गर्यो भन्ने बाहेक अरू चाहिँ देखिएको छैन है र हरेक ठाउँमा शोषण उत्पीडनले समाज थिल्थिलो छ गरिब दुःखीहरू अथवा तल्लो वर्ग समुदायहरू एकदमै उपेक्षित भएका छन् पीडामा छन् त्यसलाई मलमपट्टि लाउने काम पनि हाम्रो है भन्ने मैले उठाइरहेको छु र अब यो सोभिको चुनाव सकिन्छ लगत्तै म हाम्रो जितेका प्रमुख उपप्रमुखलाई बोलाएर अहिलेसम्मको लिएर एक आपसको अनुभव साटासाट गराएर होइन उहाँहरूको यो बजेट अधिवेशन सिद्धिन्छ गराएर वास्तवमा हाम्रो चाहिँ भूमिका भौतिक निर्माण मात्रै होइन है, होइन हाम्रो भूमिका भनेको यहाँसम्म हो। तपाईँको क्षेत्रमा रहेका सामूहिक सङ्घ संस्थामा तपाईँले एमालेको उपस्थिति कस्तो बनाउनु भयो, बलियो राजनीतिक रूपमा आफ्नो पकडमा कति राख्नुभयो, तपाईँका भएका सङ्घ संस्थाहरू कति सफल र कति असफल छन् र ती असफल हुन खोज्नेलाई सफल बनाउने कुरा, तपाईँको स्वास्थ्य क्षेत्र अन्यभन्दा अग्रणी बनाउने, तपाईँको शिक्षा क्षेत्र अन्यभन्दा अग्रणी बनाउने, नमुना बनाउने कोसिस पहल गर्ने होइन, विकास निर्माण अन्यभन्दा तपाईँकोमा राम्रो बनाउने पहल गर्ने होइन, अनि सुशासन पनि अन्यभन्दा तपाईँकामा राम्रो बनाउने पहल गर्ने हो नि त कुरा त। योतर्फ हामी गएका छौँ कि छैनौँ, के गर्नु भनेर एकपल्ट लिएर अनि यसरी जानुपर्छ भन्ने पक्षमा एउटा तयारी गर्नुपर्छ भनेर सोचाइ बनाएको छु, एउटा निर्देशन दिनुपर्छ। मैले सुरुबाटै पनि दिएको निर्देशन त दिएको छु, हाम्रो काम चाहिँ यो मात्रै होइन है, हाम्रो काम समग्र हो। तपाईँ त्यो ठाउँको न्यायिक क्षेत्रमा हेर्दा तपाईँ न्यायाधीश हो, प्रधान न्यायाधीश हो, प्रशासनको क्षेत्रमा हेर्दा तपाईँ गृहमन्त्री हो, पुलिसको क्षेत्रमा तपाईँ आइजिपी हो, सैनिकमा हेर्नु चाहिँ तपाईँ प्रधान सेनापति हो, होइन अब तपाईँ उप स्वास्थ्य क्षेत्र हेर्नु तपाईँ डाक्टर हो, त्यहाँको चाहिँ के भन्छ एमडी अथवा जे भनौँ न सुपरिन्टेन्डेन्ट हो तपाईँ, होइन अब तपाईँ वैद्य यता चाहिँ उसमा जानुहुन्छ तपाईँ आयुर्वेदमा भने त्यसको तपाईँ डक्टर हो, होइन निर्माणमा जानुहुन्छ तपाईँ सिभिल इन्जिनियर हो, आर्किटेक्ट तपाईँ नै हो त्यहाँको, हेर्नुहोस् है तपाईँ धामी झाँक्रीमा जानुहुन्छ भने तपाईँ धामी झाँक्री वैद्य पनि हो जनताको लागि, होइन अलिनल हो, भेटनरीमा गए भेटनरी डक्टर हो, अलिनल हो तपाईँ, तपाईँले सबै कुराको औषधि उपचार नजाने पनि ज्ञान चाहिँ राख्नुपर्छ। अहिले राम्रो उपचार कहाँ भइरहेको छ भनेर सोध्न आयो भने यो विषयको यहाँ अलि बढी राम्रो गर्छ है, मैले बुझेको छु, एकपल्ट यहाँ सल्लाह लिउँ त, होइन मान्छेले रोग अनुसार डक्टर कहिले काहीँ जान्दैन, होइन यो डक्टर अलि प्रभावकारी छ भन्नु पनि पर्छ हामीले, होइन सुरक्षाको कुरा पनि हामीले सुरक्षा चाहिँ मा आएका सम्बन्धित कुराहरूमा यो बाटो जाऊ यसरी जाऊ, अदालत जानुपर्छ यो बाटो जाऊ यसरी जाऊ, होइन हामीले कोही वकिल्ला भन्ने हो कि होइन न्यायाधीशलाई हाम्रो कुरा नलाग्ला तर हामीले लयर्सहरू त दिन सक्छौँ नि त, यो लयर्सम्म मात्र त साथी यो सल्लाहबाट जाऊ, होइन कहिले काहीँ छोराले छोरा अपराधी नै हुन्छ तर त्यो बाबुआमा त अपराधी होइन नि त, बाबुआमा त छोराका रुँदै आउँछ, उसले त होइन भने आउँछ, बाबुआमालाई त मलमपट्टि हामीले लाउनु पऱ्यो नि त, राम्रो वकिल देखाइदिने होइन यो बाटो जाऊ भन्ने आफूले बुझेको छ, बुझेको भनिदियो भने भकार्नुपर्छ, भन्नु हुँदैन, बिस्तारै बिस्तारै कुल डाउन गर्नुपर्छ, त्यो पनि हाम्रो काम हो हेर्नुहोस्। त्यही कारण त्यो जनताले के बुझ्नु पऱ्यो भने म यो मेयर कहाँ जाँदा प्रमुख कहाँ जाँदा वास्तवमा मैले सान्त्वना पाउँछु सही सल्लाह पाउँछु भन्ने अनुभूति हामीले दिलाउनु पऱ्यो, जिस कुरा त्यहाँनिर हो क्या।
अन्त्यमा यो हाम्रो कुराकानी हेर्दै गर्ने सुन्दै गर्ने आम पार्टीका नेता कार्यकर्ता आम जनतालाई नेकपा एमाले झापाको अध्यक्षका रूपमा यहाँको थप सन्देश के छ?
अनि पहिले त अब नेकपा एमाले अहिले प्रतिपक्षमा छ, कतिपय हाम्रो पार्टी पङ्क्तिबाट हामी सुन्छौँ यो प्रचण्डसँग जाने हो भने त गल्ती भयो भन्ने कुरा हुन्छ, संसदीय राजनीतिमा जोडगठको कुरा हुन्छ र हामीले त्यहाँ गएर पनि हामीले उपलब्धि लिएका छौँ, थोरै भए पनि उपलब्धि लिउँ, किनभने संवैधानिक परिषदमा हेर्नुहोस् हामी बहुमत छौँ होइन, कि त्यो एकछिन भए पनि दुई महिना भए पनि उपलब्धि त आयो नि, सभामुख त आयो नि हामी यहाँ होइन, किनभने राजनीतिमा अलिकति कुरा बिग्रिँदाखेरि अलिकति कुरा बेमेल हुँदाखेरि अर्काले फाइदा लिन्छ भन्ने कुरा त सन्देश त दिन सकियो नि त होइन, किन त्यो अस्थिर थियो टिक्दैन थियो त्यो भने हामीलाई थाहा थियो त्यो लामो टिकाइ हुँदैन, तर म लामो टिकाइ हुँदैन तिमीहरू उतै बसिरह संसदीय पोलिटिक्समा राजनीतिमा भन्नु हुँदैन, सकेसम्म तानेर भत्काउने कोसिस गर्नुपर्छ, हामीले त भत्काएको, त्यही कारणले त्यो काहीँ हाम्रो गल्ती छैन होइन, त्यस कारण अहिले समग्रतामा हेर्दा हो हामीले पनि चाहे जस्तो हाम्रो आकाङ्क्षा अनुसार कामहरू भए जस्तो लागेको छैन, तर समग्रतामा हेर्ने हो भने नेकपा एमालेका सोच विचार उसले सारेका कामहरू सबै हिसाबले नेकपा एमाले नै हाम्रो मुलुकको लागि राष्ट्र राष्ट्रको लागि बलियो शक्ति हो, यसैबाट मात्रै यसको रक्षा हुन्छ होइन, हाम्रो स्वाधीनताको रक्षा हुन्छ, हाम्रो स्वाभिमानको रक्षा हुन्छ, हाम्रा परम्परा संस्कृतिको रक्षा हुन्छ र यसैले नै मतलब एउटा चाहिँ यो संविधानको रक्षा गर्छ र यसलाई समयानुकूल परिवर्तन गर्दै भोलिका आवश्यकता अनुसार मोडेर लान सक्ने र देश विकासको गतिमा लान सक्ने नेकपा एमाले हो भन्ने कुरा हामीले जनताको बिचमा लानुपर्छ होइन, हामी त्यहाँ पुग्नुपर्छ र चाहिँ यो सुनिराख्नु भएको सम्पूर्ण पार्टी पङ्क्तिले यो बुझेर मैले के पाएँ के पाइनँ भन्ने सवाल ठुलो कुरा होइन होइन, त्यस कारणले हामीले कस हामीले नेपाली जनता राष्ट्रको लागि के दिन सक्यौँ भन्ने चाहिँ महत्त्वको विषय हो होइन, त्यही कारणले मान्छे त परिवर्तन भइरहेछ के फरक पर्छ, आज एउटा भोलि अर्को होला पर्सि अर्को होला होइन, त्यसले व्यक्ति गरेर त्यसलाई चेन्ज गरेर अर्को ल्याउँला कोही छोडेर हेर्ला नयाँ ल्याउँला त्यो त केही फरकको विषय भएन नि, तर दियो चाहिँ के त मुख्य कुरा चाहिँ यो हो हेर्ने हामीले अहिले त्यही कारण यसलाई हेर्नुपर्छ, यसमा नेकपा एमाले नै अग्रपङ्क्तिमा छ भन्ने कुरा हामीले विश्वास साथ अगाडि बढ्यौँ। र मिसन ग्रास रुट भनेको तल तलको पङ्क्तिको मात्रै खोजी र निधि होइन, माथिको पङ्क्तिका कमी कमजोरी पनि देखाउन पाउने अहिलेको अवसर होइन। यसलाई अधिकतम उपयोग गरेर पार्टीलाई ठिक ट्र्याकमा हेराउने काम हामी तल रहेका ग्रास लेभलमा रहेका कार्यकर्ताको पनि महत्त्वपूर्ण भूमिका यो मिसन ग्रास रुट अभियानले लिएर आएको छ। यसलाई अधिकतम सदुपयोग गरौँ भन्ने म आग्रह गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू। आजका लागि गौरा र खबर कार्यक्रम यति नै। अर्को अङ्कमा यसै गरी विकास निर्माण लगायतका समग्र विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।